यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि त्रिवी शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण हुँदै राष्ट्रिय सभाका 19 जना सदस्यको 2 वर्ष कार्यकाल आज सकिँदै 2 वर्ष कार्यकालमा पर्नुभएका अर्थमन्त्री डाक्टर युवराज खतेडाद्वारा मन्त्री पदबाट राजीनामा। वैदेशिक रोजगारीका लागि जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णय र कोरोना भाइरसका कारण इरानमा 77 र अमेरिकामा 6 जनाको मृत्यु। विश्वभर 90,000 मानिस संक्रमित। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि मृगौला प्रत्यारोपण हुने भएको छ। प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण काठमाण्डुको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पताल मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा हुनेछ। प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गर्नु अघिको सम्पूर्ण स्वास्थ्य परीक्षण भइसकेको अस्पतालले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज काठमाण्डुमा हुने मृगौला प्रत्यारोपणको सफलताको कामना गर्नुभएको छ। राष्ट्रपति भण्डारीले आज ट्वीट गर्नुहुँदै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ। यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकले पारमाणविक विधेयक 2075लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। उक्त प्रस्ताव शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले सदनमा प्रस्तुत गर्नुभएको थियो। यसै गरी बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले भौतिक पूर्वाधार तथा सुशासन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम एवं राष्ट्रिय महत्वका आयोजनाको अनुगमन र स्थानीय न्यायिक समितिको स्थलगत अनुगमन सम्बन्धी प्रतिवेदन 2076 पेश गर्नुभयो। 59 सदस्यीय राष्ट्रिय सभाका 19 सदस्यको आजबाट 2 वर्ष कार्यकाल समाप्त हुँदैछ। नयाँ सदस्यको भोलि शपथ ग्रहण हुँदैछ। राष्ट्रिय सभाको अर्को बैठक भोलि फागुन 21 गते दिउँसो सभा 12 बजे बस्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई तोक्नु भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतेडाले आफ्नो पदबाट आजै राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति भण्डारीले अर्थ र संचार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई तोक्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतेडाले उपभोक्तालाई दूरसंचार सेवा प्रदायक कम्पनीले सरल र सहज रूपमा सेवा दिनुपर्ने बताउनुभयो। नेपाल दूरसंचार प्राधिकरणको 22 वार्षिक उत्सवका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा उहाँले उपभोक्तालाई कसरी बढ़ीभन्दा बढ़ी सेवा दिन सकिन्छ भन्नेतर्फ ध्यान दिन सेवा प्रदायकलाई आग्रह गर्नुभयो। नेपालको नवनिर्माणका सन्दर्भमा राज्यको पुनर्संरचना भएको शासकीय प्रणालीमा नयाँपन तथा वित्तीय संहिताको कार्यान्वयन सामाजिक र आर्थिक रूपान्तरणको योजना तय भएको र डिजिटल प्रणालीमा गएर सुशासनको अवधारणा समेत कार्यान्वयनमा गएकाले सेवालाई थप प्रभावकारी बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। दूरसंचार पूर्वाधार जस्तै सेटेलाइट मोबाइल टावर ब्रोडब्याण्ड अप्टिकल फाइबरलाई बहुआयामिक बहुउपयोगी बनाउनेतर्फ ध्यान दिनुपर्नेमा मन्त्री डाक्टर खतेडाले जानकारी दिनुभयो। दूरसंचार सेवा प्रदायकले सेवा विस्तार गरे पनि सेवाको मूल्य घटाउनेतर्फ नलागेकाले त्यसतर्फ पनि प्राधिकरणले ध्यान दिनुपर्नेमा उहाँले जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले दूरसंचार क्षेत्रमा गुणस्तरीय सेवा पुर्याउन प्राधिकरणको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले सहज र सुलभ दूरसंचार सेवा पुर्याउन प्राधिकरण क्रियाशील रहेको बताउनुभयो। सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको छ। चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिन थालेपछि सरकारले सो निर्णय गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। कोरोनाको सन्त्रास कम नभएसम्म अति आवश्यक बाहेक अन्य कामका लागि विदेश जाने श्रम स्वीकृति हाललाई स्थगित गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपालमा पनि कोरोना भाइरस फैल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ। झापाको वीरता मोडमा आज हुन भनिएको प्रदेश नम्बर एक स्तरीय भेला तथा प्रशिक्षण स्थगनबारे जानकारी दिन आज झापामा आयोजित पत्रकार सम्मेलनमा उहाँले कोरोना भाइरसबाट सुरक्षित हुन तत्काल भेला नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेकपा केन्द्रीय कमिटिले निर्देशन दिएपछि भेला स्थगन भएको बताउनुभयो। कार्यक्रममा नेता खनालले कोरोना भाइरस विरूद्धको अभियानमा सम्पूर्ण पार्टी कार्यकर्ता र पत्रकारलाई लाग्न आग्रह गर्नुभयो। सभामुख अग्निप्रसाद सापकोटाले जनताको अपेक्षा र भावना अनुरूप काम गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा जारी सुकुटे महोत्सवको आज समापन कार्यक्रममा सभामुख सापकोटाले आफूले जनताको अपेक्षामा कुठाराघात नहुने गरी काम गर्ने बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको भाषा साहित्यको प्रवर्धनमा सबै लाग्नुपर्ने बताउनु भएको छ। विश्व नेपाली साहित्य महोत्सवको आज धनगढ़ीमा समापन गर्नुहुँदै सभापति देउवाले नेपाली भाषाको उद्गम स्थल रहेको सुदूरपश्चिम प्रदेशको भाषा साहित्य लोक संस्कृतिको सम्वर्धन गर्न जरूरी रहेको बताउनुभयो। सभापति देउवाले पश्चिम सेती जलविद्युत आयोजना कार्यान्वयनका लागि सुदूरपश्चिमवासी आफै सक्रिय हुनुपर्ने बताउनुभयो। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपाली भाषाको उद्गम स्थल सुदूरपश्चिम प्रदेश रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। मतदाता नामावली संकलन तथा अध्यावधि विशेष कार्यक्रम 2076 कार्यान्वयन सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ। मतदाता नामावली संकलन कार्यलाई थप प्रभावकारी बनाउनका लागि आयोगले दलहरूसँग छलफल गरेको हो। आयोगले यही फागुन 7 गतेदेखि आषाढ मसान्तसम्म मतदाता नामावली संकलन तथा अध्यावधिक विशेष कार्यक्रम सञ्चालन गरेको छ। छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले त्रुटि रहित मतदाता नामावली संकलन तथा अध्यावधिक गर्ने कार्य चुस्त दुरूस्त रूपमा सम्पन्न गर्न गराउन राजनीतिक दलहरूका तर्फबाट सक्रिय र प्रभावकारी भूमिकाको अपेक्षा गर्नुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले जातीय भेदभाव र छुवाछूत अन्तका लागि सरकारले राष्ट्रिय अभियान सञ्चालन गर्ने बताउनु भएको छ। राष्ट्रिय दलित पत्रकार संघका प्रतिनिधिहरूसँग आज भएको भेटमा मन्त्री गुरूङले जातीय र छुवाछूत अन्तका लागि विभिन्न राजनीतिक तथा सामाजिक संघ संस्थासँग समन्वय गरेर काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मकवानपुरमा 6 किलो भन्दा बढ़ी सुनसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डुबाट वीरगंज जाँदै गरेको रात्रि बसलाई पूर्व पश्चिम राजमार्गको हेटौडा 15 रातो माटेमा चेक जाँच गर्दा सुनसहित भारत कर्नाटकका 42 वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर ल्याएको सुन बरामद गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्र देखिएको सामान्य विवादलाई व्यवस्थापन गर्न व्यवस्थापन गर्न सक्ने बताउनु भएको छ। रौतहटको गौरमा आज आयोजित कला कुञ्ज पुस्तकालय भवनको शिलान्यास गर्नुहुँदै वरिष्ठ नेता नेपालले ठूलो पार्टीभित्र देखिएको विवाद सामान्य भएको बताउनुभयो। नेता नेपालले कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारले समयमा सजगता अपनाएकोमा प्रशंसा व्यक्त गर्दै यसको रोकथाममा सबै एकजुट हुनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाअधिवेशन गरेर पार्टीलाई संगठित बनाउनुपर्ने बेला पद बाँडेर विभागहरू गठन गर्नु उपयुक्त नहुने बताउनु भएको छ। कृष्ण प्रसाद कोइराला स्मृति परिषदले मोरङको विराटनगरमा आज गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले विधि र प्रक्रिया विपरीत पार्टी अघि बढ़ेकाले आफूले त्यसको विरोध गरेको बताउनुभयो। उहाँले महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा भातृ संगठनहरूको निर्वाचन गराएर गाउँ तथा जिल्ला स्तरमा महाधिवेशनको तयारीमा लाग्नु आवश्यक रहेको बताउनुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू महेश आचार्य, डाक्टर शेखर कोइराला, अमृत अर्याल लगायतले प्रजातन्त्र स्थापनाका लागि स्वर्गीय कृष्ण प्रसाद कोइरालाले खेल्नु भएको भूमिकाको चर्चा गर्नुभएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका तालिम समादेशक महेश विक्रम शाह, लेखापाल प्रहरी सहायक निरीक्षक दिपेन्द्र प्रसाद पनेरू र लेखा सहायक केशव सिंह एरी विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। उहाँहरूले प्रहरी जवानको 2072 साल माघ र फागुनको तलब भत्ता खर्च लेखी नगद निकाली भ्रष्टाचार गरेको पाइएकोले बिगो असूल गरी हदैसम्मको कार्यवाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। आयोगले कोष तथा लेखा नियन्त्रण कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल संजीव विशुङ्खे विरूद्ध पनि सोही प्रकरणमा मुद्दा दायर गरेको छ। यस्तै आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफले र लेखा अधिकृत ध्रुवराज गौतम विरूद्ध मुद्दा दायर गरेको छ। उहाँहरूले सरकारी रकम हिनामिना गरी आर्थिक लाभ लिने उद्देश्यले नक्कली बैंक ग्यारेन्टीका आधारमा ठेक्का सम्झौता र मोबिलाइजेशन रकम भुक्तानी गरेको पाइएकोले मुद्दा दायर गरिएको आयोगले जनाएको छ। यस्तै आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय धुलीखेलका तत्कालीन बैंक प्रबन्धक राजु प्रसाद ढकाल विरूद्ध पनि मुद्दा दायर गरेको छ। यसै गरी आयोगले सिन्धुपाल चोकमा रहेको हीरादेवी आधारभूत विद्यालयमा खानेपानी सेवा उपलब्ध गराउन सरकारी स्रोतबाट प्राप्त रकम हिनामिना गरेको अभियोगमा प्रधानाध्यापक गणेश दाहाल, वडा अध्यक्ष भक्त बहादुर खड्का, नगरपालिकाका इन्जिनियर राजेश कुमार शर्मा र सब इन्जिनियर अनन्त दुलाल विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। पाल्पा जिल्लाको बगनास काली गाउँपालिका प्रदेश नम्बर 5 पहिलो बाल मैत्री गाउँपालिका घोषणाको अन्तिम चरणमा पुगेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पाको बगनास काली गाउँपालिका बाल मैत्री शासनका 39 सूचक र 16 खुड्किला पूरा गर्दै चैत मशान्त भित्र पूर्ण बाल मैत्री गाउँपालिका घोषणा गर्न लागेको हो। प्रत्येक वडामा बाल मैत्री वडा समिति, सहयोग समिति, बाल संरक्षण समिति गठन गरिएको छ। बाल मैत्री शासनको शुरूआत घर, समुदाय र विद्यालय हुँदै गाउँपालिका भरि नै लागू हुँदैछ। बगनासकाली बाल मैत्री स्थानीय शासन कार्यक्रमका फोकल पर्सन मनोज आचार्य।
बाल अधिकारका विषय 4 क्षेत्र, बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई नीति, कार्यक्रम र व्यवहारमा दस्तावेज गर्ने कार्य नै बाल मैत्री स्थानीय शासन हो। राज्यले निर्दिष्ट गरेका 39 सूचकहरूमा काम गरिरहेको छौ। हामी घोषणाको चरणमा छौ।
विद्यालयले गर्नुपर्ने 14 सूचकहरू 80% भन्दा बढी पूरा भइसकेकाले गाउँपालिका भरिका विद्यालयहरू बाल मैत्री घोषणा भइसकेका छन्।
विद्यालयले गर्नुपर्ने जुन 14 सूचकहरू छ त्यसलाई लगभग पूरा गरेको अवस्था छ। कुनै कुनै सूचकहरू 80% नाग्यो भने त्यसलाई बाल मैत्री घोषणा गर्नुपर्ने भनेर मन्त्रालयको निर्देशन अनुसार हाम्रा धेरै कुराहरू 80% माथि गइसकेको छ।
गाउँपालिकाले शिक्षक, बाल बालिका र जनप्रतिनिधि समावेश गरी 4 कानून पारित गरिसकेको छ। बाल मैत्री शासन सामाजिक जागरणको अभियान भएकाले यसको दूरगामी प्रभाव रहने बताउनुहुन्छ बगनासकाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ।
बाल मैत्री गाउँपालिका बनाइरहँदा सामाजिक जागरणको अभियान भएको हुनाले भर्खरको भर्खर चाहिँ त्यसको प्रति प्रतिफल देखिने हुँदैन, यसको प्रतिफल त 50 वर्षसम्म 100 वर्षसम्म देखिरहन्छ।
बाल मैत्री शासनको मापदण्ड 86% पूरा भइसकेको गाउँपालिकाले जनाएको छ। बाल बालिकाहरूलाई असल नागरिक बनाउने सामाजिक कार्यमा अर्थपूर्ण सहभागिता दिलाउने काम बाल मैत्री शासनले गर्दछ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका 14 महासचिवका रूपमा श्रीलंका वरिष्ठ कूटनीतिज्ञ इसाला रुआन बिराकुनले कार्यभार सम्हाल्नु भएको छ। सार्कको महासचिवमा नियुक्त हुनुअघि उहाँ श्रीलंका राष्ट्रपतिका वरिष्ठ अतिरिक्त सचिव हुनुहुन्थ्यो। काठमाण्डुको बसन्तपुर स्थित हनुमान ढोका दरबार परिसरमा फागुको चीर ठड्याइएपछि आजदेखि विधिवत रूपमा फागु पर्व शुरू भएको छ। फागुन शुक्ल अष्टमीका दिन बसन्तपुरमा चीर ठड्याएपछि फागु पर्व शुरू हुने परम्परा छ। फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म फागु पर्व हर्षोल्लासका साथ मनाइन्छ। यस वर्ष पहाड़ी जिल्लामा फागुन 26 गते सोमवार र तराईका जिल्लामा फागुन 27 गते मंगलवार फागु पर्व मनाइँदैछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले रोगका लागि कुनै सीमा नहुने भन्दै सचेत गराइरहेका बेला कोरोना भाइरसको संक्रमण भारत, जर्मनी र इरानमा समेत भेटिएको छ। कोरोना भाइरसकै कारण इरानमा 77 जनाको र संयुक्त राज्य अमेरिकामा 6 जनाको मृत्यु भइसकेको छ भने विश्वभर 90,000 मानिस संक्रमित रहेको तथ्याङ्क छ। यसैबीच दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले देशमा कोरोना भाइरसको महामारी नाजुक मोडमा पुगेको र यस विरूद्ध सरकारले युद्धको घोषणा गरेको बताउनु भएको छ। मन्त्री परिषद बैठकमा राष्ट्रपति मूनले कोरोना नियन्त्रण र संक्रमितको उपचारका लागि 25 अर्ब डलर छुट्याइएको बताउनुभयो। साथै दक्षिण कोरियाली राष्ट्रपतिले सबै सरकारी संस्थाहरूलाई 24 घण्टा तम तयारी अवस्थामा रहन निर्देशन पनि दिनुभयो। चीनपछि सबैभन्दा बढ़ी कोरोना संक्रमित भएको दक्षिण कोरियामा थप 600 जनामा संक्रमण फेला परेपछि संक्रमितको कुल संख्या 4,812 पुगेको छ। दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमणबाट 28 जनाको मृत्यु भइसकेको छ। यता चीनमा नयाँ संक्रमणको संख्या क्रमिक रूपमा घट्ने क्रमसँगै अघिल्लो दिन 202 जना नयाँ संक्रमित भएकोमा हिजो 125 जना मात्र नयाँ संक्रमित देखा परेका छन्। विश्वभर कोरोनाको संक्रमितको संख्या 90,000 नाघेकोमा 80,000 चीनमा र बाँकी अन्य देशमा रहेका छन्। हालसम्म 3,117 जनाको मृत्यु भएकोमा 2,944 चीनकै बासिन्दा रहेका छन्। विश्वभर 48,000 जना कोरोना संक्रमणबाट निको भएका तथ्याङ्क छ। कोरोना भाइरसको संक्रमणबाट बच्न सरसफाई र खास गरी साबुन पानीले राम्री हात धुने, आँखा नमिच्ने र खोक्दा मुख छोप्ने गर्ने चिकित्सकहरूले सुझाव दिएका छन्। साथै भीड़भाड़मा नजान पनि सुझाव दिएको छ। दक्षिणी अफ्रिकाको पूर्वी तटीय क्षेत्रमा वृद्धा चढ़ेको एक बस दुर्घटना हुँदा 25 जनाको मृत्यु भएको छ। बसमा 80 जना यात्रु रहेको र तीव्र गतिका कारण बस दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
सरकारले आगामी 15 र 16 योजना अवधिमा कार्यान्वयन गर्ने गरी 23 खर्ब 17 अर्ब 10 करोड़ लागतका रूपान्तरणकारी आयोजनाको निर्माणको योजना अघि सारेको छ। मुलुकको आर्थिक विकासको दीर्घकालीन लक्ष्य पूरा गर्न विभिन्न 18 वटा ठूला आयोजनाहरूलाई रूपान्तरणकारी आयोजनाको रूपमा अघि सारिएको हो। सरकारले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्न सहयोग पुर्याउने गरी 15 र 16 पञ्चवर्षीय योजना अवधिमा सम्पन्न गर्ने गरी ती रूपान्तरणकारी आयोजनाहरू निर्माण गर्ने योजना अघि सारेको हो। सरकारले अघि सारेका रूपान्तरणकारी आयोजनाहरूमा प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, सुनकोशी मरिन डाइभर्सन बहुद्देश्य आयोजना, औद्योगिक पूर्वाधार विकास आयोजना, सार्वजनिक विद्यालय सबलीकरण आयोजना, पूर्व पश्चिम राजमार्ग स्तरोन्नति आयोजना, राष्ट्रपति महिला सशक्तिकरण आयोजना, नयाँ शहर विकास आयोजना एवं शहरी कोरिडोर विकास आयोजना लगायतका रहेका छन्। त्यसै गरी सरकारले 15 योजना मार्फत विभिन्न 9 प्रमुख आयोजनाहरूलाई सार्वजनिक निजी साझेदारीमा निर्माण गर्ने लक्ष्य पनि अघि सारेको छ। ती आयोजनाहरूमा 13 खर्ब 40 अर्ब बराबरको लगानी हुनेछ। ती आयोजनाहरू पनि आगामी 15 र 16 योजना अवधिमा सम्पन्न गर्ने गरी कार्यक्रम अघि सारेको योजना आयोगका सदस्य एवं प्रवक्ता मीनबहादुर साईले जानकारी दिनुभयो। सोमबार उच्च अंकले ओह्रालो लागेको कारण सर्किट ब्रेकर लागेर बन्द भएको धितोपत्र बजारको कारोबार मापक नेप्से परिसूचक मंगलबार भने दोहोरो अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक 18.54 बिन्दुले बढेर 1513.83 बिन्दुमा पुगेको छ। नेप्से उकालो लाग्दा कारोबार रकम पनि वृद्धि भएको छ। मंगलबार विभिन्न 180 कम्पनीहरूका 72,2236 किता शेयरहरू 3,40,47,84,000 मूल्यमा किनबेच भएका छन्। नेप्सेका 12 समूह मध्ये 2 समूहको शेयर ओह्रालो लागेको छ भने अन्य 10 समूहको कारोबार वृद्धि भएको छ। मंगलबार कारोबारका आधारमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ। नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले नयाँ जहाज भित्राएको छ। उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने जहाजको क्षमता रहेको जनाइएको छ। एयरलाइन्सले आफ्नो 5 वार्षिकोत्सवका अवसरमा नयाँ जहाज थप गरेको घोषणा गरेको हो। कुल 8 बिजनेस क्लास सहित 120 इकोनोमिक क्लास सीट क्षमता रहेको जहाजमा नयाँ र कुशल इन्जिन क्षमता रहेको र 15% इन्धन बचत गर्ने क्षमता रहेको कम्पनीले प्रेस विज्ञप्ति मार्फत जनाएको छ।
अब खेल समाचार अजय बमबाट।
ए डिभिजनको 3-स्टार क्लबलाई पराजित गर्दै आयोजक सुदूरपश्चिम मेघार स्पोर्ट क्लब मोफसलकै सर्वाधिक धनराशिको सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्ड कपको च्याम्पियन बनेको छ। धनगढ़ी रंगशालामा मंगलबार भएको फाइनलमा 3-स्टारलाई 1-0 पराजित गर्दै आयोजक पहिलो पटक च्याम्पियन बन्न सफल भएको हो। क्लब फुटबलमा सुदूरपश्चिमको यो सबैभन्दा ठूलो सफलता हो। आयोजकलाई च्याम्पियन बनाउन विक्रम सिंह ठकुरले गरेको गोल नै निर्णायक बन्यो। 3-स्टार भने लगातार 2 पटक उपविजेतामा सीमित बन्न पुग्यो। खेलमा घरेलु टोलीलाई दबावमा राखे पनि 3-स्टार फिनिशिङमा चुक्दा उपविजेतामा सीमित बन्न पुग्यो। 3-स्टार अघिल्लो साता झापामा आयोजना भएको 87 गोल्ड कपमा पनि मसिन्द्र क्लबसँग 1-0 पराजित हुँदै उपविजेतामा पनि सीमित बनेको थियो। यससँगै सुदूरपश्चिमले 21,01,000 प्राप्त गरेको छ भने 3-स्टारले 10,01,000 चित्त बुझाएको छ। छैटौं संस्करणको प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको फाइनलमा 2 विभागीय टोली नेपाल एफएफ क्लब र नेपाल पुलिस क्लब भेट्ने भएका छन्। नेपालगंज स्थित कवर हलमा मंगलबार भएको सेमी फाइनलको विभागीय डर्बी भिडन्तमा त्रिभुवन आर्मी क्लबको चुनौती 3-2 पछ्याउँदै पुलिसले फाइनलमा एफएफसँगको भेट पक्का गरेको हो। फाइनल बुधबार हुनेछ। बुधबारै डायमण्ड र आर्मी बीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ। एफएफले मंगलबारै न्यू डायमण्ड स्पोर्ट क्लबलाई 3-0 सोझो सेटमा हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। नेपाली युवा स्टार ब्याडमिन्टन खेलाड़ी प्रिन्स दाल विश्व जुनियर वरितामा शीर्ष 10 पुगेका छन्। दाहालको यो करियरको उच्च वरिता हो। यसका साथै विश्व जुनियर वरितामा शीर्ष 10 पुग्ने प्रिन्स पहिलो नेपाली खेलाड़ी बनेका छन्। पछिल्लो पटक जुनियर ब्याडमिन्टनमा अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रै गर्दै आएको प्रिन्स नयाँ वरितामा 10 स्थानमा पुगेका छन्। यसअघि उनी यो वरिताको 11 स्थानमा थिए। उनले 1 स्थान सुधार गर्दै शीर्ष 10 पुगेका हुन्।
अब मौसम। आज राति देशको पूर्वी तथा मध्य पहाड़ी भूभागमा आंशिकदेखि सामान्य र पश्चिमी पहाड़ी भूभागमा आंशिक बदली भए मध्य तथा पूर्वी पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुन सक्ने एवं तराई भूभागको मौसम सामान्यतया सफा रहने मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। भोलि पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली भई 1-2 स्थानमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ भने बाँकी भूभागमा सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। प्रधानमन्त्री केपी शर्मा ओलीको भोलि त्रिवी शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण हुँदै राष्ट्रिय सभाका 19 सदस्यको 2 वर्षे कार्यकाल आज सकिँदै 2 वर्षे कार्यकालमा पर्नुभएका अर्थमन्त्री डाक्टर युवराज खतेवड़ाद्वारा मन्त्री पदबाट राजीनामा। वैदेशिक रोजगारीका लागि जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णय र कोरोना भाइरसका कारण इरानमा 77 र अमेरिकामा 6 मृत्यु विश्वभर 90,000 मानिस संक्रमित। हौस् त राति 9 समाचार पूरा भयो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।